بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج اپنے کاریکرم کا آرمبھ ہم سورہ ہود کی 110ویں سے لے کر 113ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں حسین سبز علی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ فَاخْتُلِفَ فِيهِ ولولا كلمة سبقت من ربك لقضي بينهم وإنهم لفي شك منه مريب۔ وَإِنَّ كُلًّا لَمَّا لَيُوَفِّيَنَّهُمْ رَبُّكَ أَعْمَالَهُمْ إِنَّهُ بِمَا يَعْمَلُونَ خَبِيرٌ۔ فاستقم كما أمرت ومن تاب معك ولا تطغوا إنه بما تعملون بصير۔ ولا تركنوا إلى الذين ظلموا فتمسكم النار وما لكم صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور نسندیہ ہم نے موسیٰ کو توریت پردان کی، کنتو اس میں مت بھید ہو گیا اور یدی کافروں کو سمے دینے کے سمبندھ میں آپ کے پالنہار کی پرمپرا پہلے سے نردھارت نہ ہوتی تو نشچت روپ سے اسی سنسار میں ان کے بیچ فیصلہ کر دیا جاتا، اور نسندیہ وہ لوگ گہرے سندیہ میں پڑے ہوئے ہیں، اور نشچت روپ سے آپ کا پالنہار ان کے کرموں کا بدلہ انہیں پورن روپ سے پردان کرے گا، اور نسندیہ وہ جو کچھ کرتے ہیں وہ اس سے پورنتہ اوگت ہے۔ تو ہے پیغمبر، جیسا کہ آپ کو آدیش دیا گیا ہے، آپ اور آپ کے ساتھ ایشور کی اور آنے والے لوگ پرتیرودھ کریں اور ادنڈتا نہ کریں، کہ نسندیہ جو کچھ تم لوگ کرتے ہو ایشور اسے دیکھنے والا ہے، اور اتیاچاریوں پر بھروسہ نہ کرو کہ نرک کی آگ تمہیں اپنی چپیٹ میں لے لے گی، اور یہ جان لو کہ ایشور کے اترکت تمہارا کوئی سہائک نہیں ہے اور کسی کی اور سے تمہاری سہایتا نہیں کی جائے گی۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، شروتاؤں کارکرم میں آپ کا سواگت ہے۔ آج گروار ہے، اپریل کی 8، شابان کی 25 اور فروردین ماہ کی 19 تاریخ۔ کارکرموں میں پہلے آپ سماچار سنیں گے، پھر راجنیتک چرچا ہوگی، اس کے بعد ساپتاہک کارکرم آج کی بات پیش کیا جائے گا۔ سبھا کے انت میں ہم آپ کو ایک انیہ ساپتاہک کارکرم سنوائیں گے، ٹکاؤ آرتھک وکاس۔ تو یہ تھی روپ ریکھا۔ کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ مریم مہر دادی اور قائم رضوی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھ سماچاروں کا سارانش۔ راشٹرپتی نے گیان اور تکنیک کے کھیتر میں آتم نربھرتا کو گورو کا کارن بتایا ہے۔ امریکہ کا کہنا ہے کہ سشرت ڈھنگ سے وہ کچھ پابندیاں ہٹانے کے لیے تیار ہے۔ عراق اور امریکہ کے بیچ ہوئے سمجھوتے کے انوسار اب عراق میں لڑاکو بلوں کو رہنے کی انومتی نہیں ہوگی۔ امریکہ نے بھارت اور پاکستان سے اپنے رشتے بحال کرنے کا آہوان کیا ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔
راشٹرپتی روحانی نے کہا ہے کہ گیان اور تکنیک کے کھیتر میں آتم نربھرتا گورو کا کارن ہے۔ ڈاکٹر حسن روحانی نے گروار کو نالج بیسڈ کمپنیوں تتھا وگیان و تکنیک سے سمبندھت 5 راشٹری پریوجناؤں کے ادگھاٹن سماروہ میں کہا ہے کہ ایرانیوں کے لیے یہ بہت ہی گورو کی بات ہے کہ ہم وگیان اور تکنیک کے کھیتر میں دھیرے دھیرے آتم نربھر ہوتے جا رہے ہیں۔ آن لائن ادگھاٹن سماروہ کو سمبودھت کرتے ہوئے راشٹرپتی روحانی نے کہا کہ امریکہ کے پورو راشٹرپتی ٹرمپ نے اتہاس کے سارے ہی جلادوں کو پیچھے چھوڑ دیا۔ انہوں نے کہا کہ ٹرمپ نے ایرانی راج کے ورد جو یدھ شروع کیا اس کی مثال ملنا بہت مشکل ہے۔ حسن روحانی نے کہا کہ ٹرمپ نے ایرانی راج کے خلاف ہر پرکار کے پرتیبندھ لگائے۔
اسلامی گنتنتر ایران کے اپ ودیش منتری عباس عراقچی کی وینا میں آسٹریا کے ودیش منتری الیکسانڈر شالنبرگ سے بھینٹ وارتا ہوئی۔ بدھوار کو وینا میں یہ ملاقات سوہارد پورن ماحول میں ہوئی۔ دونوں پکشوں نے وبھن کھیتروں میں سہیوگ بڑھانے کے لیے دوپکشی ارادوں پر تاکید کے ساتھ ہی آپسی روچی کے وشیوں پر وچار ومرش کیا۔ اسی طرح اس ملاقات میں پرمانو سمجھوتے، جے سی پی او اے کے سنیکت آیوگ کی بیٹھک میں ہوئی بات چیت کی تازہ استھتی کے بارے میں بھی وچار ومرش ہوا۔ اس ملاقات میں ایران کے اپ ودیش منتری نے آسٹریا کی سرکار کی کوششوں اور مہمان نوازی کی سراہنا کی، اور جے سی پی او اے کے بارے میں ایران کی کاریہ شیلی، امریکی پابندیوں کے پوری طرح ہٹنے کی اور جے سی پی او اے میں واپسی کے لیے امریکہ کی اور سے जरूरी व्यवहारिक कदम की व्याख्या की।
अमेरिका के विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि वॉशिंगटन परमाणु समझौते से गैर संबंधित प्रतिबंध हटाने के लिए तैयार है। तस्नीम समाचार एजेंसी के अनुसार नेड प्राइस ने कहा है कि बाइडेन सरकार परमाणु समझौते में वापस आने के उद्देश्य से कदम उठाने के लिए तैयार है। उन्होंने कहा कि इसके लिए वो परमाणु समझौते से गैर संबंधित प्रतिबंधों को हटा सकते हैं। अमरीकी विदेश मंत्रालय के प्रवक्ता का ये बयान इस स्थिति में आया है कि जब JCPOA के संयुक्त आयोग की बैठक से पहले तक अमरीका तेहरान से ये मांग करता रहा है कि सबसे पहले ईरान परमाणु समझौते के परिप्रेक्ष्य में अपने वचनों का पालन करे। नेट प्राइस ने आगे कहा कि वियना में वार्ता बहुत कठिन होगी और तेहरान तथा वॉशिंगटन के बीच अविश्वास के चलते चुनौतियों का सामना करना होगा।
विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने ईरान चीन के बीच 25 साल के साझेदारी के समझौते की इंस्टाग्राम पर एक वीडियो के जरिए व्याख्या की। उन्होंने कहा कि चीन एक बड़ी आर्थिक ताकत के रूप में अमेरिका और यूरोप से लेकर फारस की खाड़ी के अरब देशों, केंद्रीय एशिया, पश्चिम एशिया और सुदूर एशियाई देशों के साथ सहयोग और विशाल व्यापारिक समझौते कर रहा है। जिस तरह इस्लामी गणतंत्र ईरान के लिए चीन के साथ संबंध अहमियत रखता है, उसी तरह चीन भी ईरान के साथ संबंध में विस्तार को प्राथमिकता देता है, जिसका स्वरूप चीनी राष्ट्रपति के ईरान दौरे पर तय हुआ था। उन्होंने कहा कि ईरान भी अंतर्राष्ट्रीय संबंधों में नया अध्याय शुरू करने वाला देश के रूप में अपने विकास के प्रोग्राम को अमेरिका की अन्यायपूर्ण पाबंदियों के दबाव के सामने कुर्बान नहीं कर सकता और वो अपनी नीतियों को आगे बढ़ाने के लिए मिलने वाले अवसर को इस्तेमाल करेगा।
ईरान के रक्षा मंत्री ने गुरुवार को ताजिकिस्तान के रक्षा मंत्री के साथ मुलाकात की। इस मुलाकात में ब्रिगेडियर जनरल अमीर हातमी ने शीर अली मिर्जा से कहा कि दोनों ही देश आतंकवादी चुनौतियों का सामना कर रहे हैं, जिनका मुख्य कारण क्षेत्र से दूर वालों का हस्तक्षेप है। ब्रिगेडियर जनरल अमीर हातमी ने ताजिकिस्तान के रक्षा मंत्री से मुलाकात में ये कहा कि क्षेत्र से दूर वालों का हस्तक्षेप ही क्षेत्रीय चुनौतियों का कारण बन रहा है। ईरान के रक्षा मंत्री के अनुसार ताजिकिस्तान के रक्षा मंत्री से मुलाकात में द्विपक्षीय संबंधों के साथ ही क्षेत्रीय एवं अंतर्राष्ट्रीय विषयों की गहन समीक्षा की गई। इस भेंटवार्ता में ताजिकिस्तान के रक्षा मंत्री ने अपने ईरानी समकक्ष की ओर से की जाने वाली मेहमान नवाजी की सराहना करते हुए कहा कि हमने निकट से इस्लामी गणतंत्र ईरान की सैन्य क्षमता का निरीक्षण किया है।
इराक के विदेश मंत्रालय के प्रवक्ता ने बताया है कि बगदाद और वॉशिंगटन के बीच एक समझौता हुआ है, जिसके आधार पर इराक के भीतर कॉम्बैट फोर्स या लड़ाकू बलों को रहने की अनुमति नहीं होगी। इराक के विदेश मंत्रालय के प्रवक्ता अहमद असाफ ने बुधवार को बगदाद और वॉशिंगटन के बीच हुई स्ट्रैटेजिक वार्ता के बाद बताया कि इस वार्ता में देश से विदेशी सैनिकों की वापसी के संबंध में भी चर्चा हुई। उन्होंने कहा कि अब इराक में परामर्श तथा प्रशिक्षण देने वाले सैनिकों की संख्या सीमित होगी और विदेशी सैनिकों को निर्धारित समय सीमा के हिसाब से इराक से वापस जाना होगा। असाफ के अनुसार इराक में मौजूद अमरीकी सैनिकों को केवल इराकी सैन्य छावनियों के भीतर रहना होगा। उन्होंने कहा कि बगदाद और वॉशिंगटन के बीच वार्ता में लड़ाकू बलों के इराक में न रहने पर सहमति बनी।
अमेरिका ने कहा है कि भारत और पाकिस्तान अपने रिश्ते बहाल करने के लिए प्रत्यक्ष बातचीत करें। अमेरिकी विदेश मंत्रालय के प्रवक्ता नेड प्राइस ने कहा कि हम पाकिस्तान और भारत के बीच चिंताजनक विषयों पर प्रत्यक्ष बातचीत का समर्थन कर रहे हैं। 31 मार्च को आर्थिक संपर्क कमेटी ने इस्लामाबाद में ऐलान किया था कि वो निजी सेक्टर को भारत से 5,00,000 टन चीनी के आयात की अनुमति देने जा रही है। कमेटी ने जून से भारत से कपास के आयात का प्रस्ताव भी मंजूर कर लिया था, मगर 1 अप्रैल को पाकिस्तान के केंद्रीय मंत्रिमंडल ने उस समय तक भारत से व्यापार करने के ECC के फैसले को स्थगित कर दिया, जब तक नई दिल्ली सरकार अपने संविधान के आर्टिकल 370 को बहाल नहीं करती, जो जम्मू व कश्मीर के विशेष दर्जे की गारंटी देता है। पाकिस्तान ने नई दिल्ली की ओर से कश्मीर का विशेष दर्जा खत्म करने के ऐलान के बाद 2 अगस्त 2019 में भारत से दो तरफा व्यापार स्थगित कर दिया था।
یمن کے انصار اللہ آندولن نے دیش پر ترکی کے سمبھاوت حملے کے انجام کی چیتاونی دی ہے۔ انصار اللہ کی راجنیتک پریشد کے سدسیہ عبدالوہاب المشری نے کہا کہ یمن آل سعود کی بھاری ہار کے بعد ترکی سہیت دوسروں کا سینیہ ہستکشیپ عقل مندی نہیں، اس کا انکارہ کو بہت برا انجام بھگتنا پڑے گا۔ عبدالوہاب المجشی نے گروار کو ارنا سے انٹرویو میں کہا کہ اگر ترک فوجی یمن میں داخل ہوئے تو اس کا انجام یمن پر حملہ کرنے والوں سے بھی زیادہ برا ہوگا۔ انہوں نے کہا کہ امریکہ اور فارس کھاڑی کے عرب دیش، ان کے پٹھو اور میڈیا سب کے سب یمن میں ہار گئے اور انہیں پیچھے ہٹنا پڑا، اور وہ خود سے بنائے گئے دلدل سے مکتی پانے کا راستہ ڈھونڈ رہے ہیں۔
دمشق کے قریبی علاقے پر اسرائیل کا میزائل حملہ ناکام ہو گیا جس میں 4 اسرائیلی سینک گھائل ہوئے۔ اسرائیل نے سیریا کی راجدھانی دمشق کے قریب ایک علاقے پر میزائل حملہ کرنے کی کوشش کی جس سے سیریا کے ایئر ڈیفنس سسٹم نے ناکام بنا دیا۔ سیریا کی سرکار کی ایجنسی کے انوسار اسرائیلی یدھک ویمانوں نے لبنان اور گولان ہائٹس کے علاقے سے یہ حملہ کیا۔ سیریا کے سینک سوتروں کا کہنا ہے کہ حملہ دمشق کے قریبی علاقے پر کیا گیا جس میں 4 سینک گھائل ہو گئے۔
برازیل میں روزانہ 4000 سے زیادہ موتیں ہو رہی ہیں، جسے دیکھتے ہوئے اسے دیش کے سواستھیہ وبھاگ کے ادھیکاری برازیل کو بایولوجیکل فوکوشیما اور پرمانو دھماکے سے اپما دے رہے ہیں۔ رویٹرز کے انوسار برازیل کے سواستھیہ وبھاگ اس خطرناک حالت کی اور سے چیتاونی دے رہے ہیں، اور اس کا انومان ہے کہ جس رفتار سے موتیں ہو رہی ہیں اسے دیکھتے ہوئے برازیل میں موت کے آنکڑے امریکہ سے زیادہ ہو جائیں گے۔
بھارت کے چرمپنتھی سنگٹھن آر ایس ایس سے جڑے سنگٹھنوں کے بارے میں امریکہ میں جانچ کی مانگ تیز ہو گئی ہے جو کووڈ-19 سے جڑا ریلیف فنڈ حاصل کر کے بھارت بھیج رہے تھے۔ الجزیرہ ٹی وی چینل کی ایک رپورٹ میں یہ معاملہ چرچا میں آیا جس کے بعد امریکہ میں بھارتی کاریکرتاؤں اور مانوادھیکار سنگٹھنوں نے ایک بورڈ سے مانگ تیز کر دی کہ اس معاملے کی جانچ کی جائے۔ آر ایس ایس سے جڑے سنگٹھنوں نے امریکہ میں کووڈ-19 ریلیف فنڈ سے جڑی لاکھوں ڈالر کی رقم حاصل کر لی۔ کولیشن ٹو اسٹاپ جینوسائڈ ان انڈیا نامک سنگٹھن نے اپنے بیان میں یہ کہا ہے کہ جن چرمپنتھی سنگٹھنوں نے یہ فنڈ حاصل کیا ہے وہ سب آر ایس ایس کا حصہ ہیں۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे विज्ञान और टेक्नोलॉजी के क्षेत्र में ईरान के बढ़ते कदम की,
इस्लामी गणतंत्र ईरान के राष्ट्रपति डॉक्टर हसन रूहानी ने,
और फिर बात करेंगे इस्लामी मतों को निकट लाने वाली ईरान की अंतर्राष्ट्रीय असेंबली के प्रमुख के इराक दौरे की,
तदाद قابل ملاحظه از علما در این مجلس حضور داشتند,
और फिर चर्चा करेंगे इसराइल द्वारा 20 दिनों बाद सीरिया पर किए गए हमले की,
نعتقد بأن هذه الضربة,
اور انت میں چلیں گے بھارت جہاں کرونا کے بڑھتے پرکوپ کے بارے میں وستار سے بتائیں گے۔
بھارت میں کرونا وائرس کی دوسری لہر دن بدن تیور ہوتی جا رہی ہے۔
तो सबसे पहले बात करते हैं ईरान के राष्ट्रपति द्वारा विज्ञान और टेक्नोलॉजी के क्षेत्र में देश की प्रगति और अमरीकी प्रतिबंधों के बेअसर होने पर दी गई प्रतिक्रिया के बारे में। इस संबंध में एक विस्तृत रिपोर्ट पेश कर रहे हैं हमारे साथी अहमद अब्बास।
इस्लामी गणतंत्र ईरान के राष्ट्रपति डॉक्टर हसन रूहानी ने विज्ञान और टेक्नोलॉजी के क्षेत्र में देश के विकास प्रगति और इस क्षेत्र में आत्मनिर्भरता को ईरानी राष्ट्र को गौरवान्वित करने वाला करार दिया है। इस बीच ईरान के परमाणु ऊर्जा विभाग के प्रवक्ता ने कहा है कि अराक का आधुनिक परमाणु रिएक्टर कोल्ड टेस्ट के लिए पूरी तरह तैयार है। गुरुवार को वीडियो कॉन्फ्रेंसिंग के जरिए 5 विज्ञान एवं प्रौद्योगिकी परियोजनाओं के उद्घाटन समारोह को संबोधित करते हुए डॉक्टर हसन रूहानी का कहना था कि ये बात सभी ईरानियों के लिए बड़े गर्व की है कि आज हमारा देश विज्ञान और टेक्नोलॉजी के क्षेत्र में आत्मनिर्भरता की दहलीज पर पहुंच चुका है। उन्होंने कहा कि आज जिन परियोजनाओं का उद्घाटन किया जा रहा है वो बहुत ही महत्वपूर्ण है और ईरान को बहुत सारे क्षेत्रों में आत्मनिर्भरता के साथ साथ दर्जनों प्रकार की चीजों के आयात से छुटकारा दे देंगी। ईरान के राष्ट्रपति ने कहा कि अमेरिका के पूर्व राष्ट्रपति ने सभी जल्लादों को पीछे छोड़ते हुए ईरानी जनता के खिलाफ असामान्य और भरपूर आर्थिक युद्ध आरंभ किया था जिसे पूरी तरह नाकाम बना दिया गया। उन्होंने कहा कि अमेरिका की विद्रोही और कानूनहीन सरकार ने कोरोना के फैलाव का भी ख्याल नहीं रखा, न प्रतिबंधों में कमी की और न ही COVID-19 के मुकाबले के लिए आवश्यक दवाओं और मेडिकल उपकरणों की खरीदारी में कोई छूट दी। राष्ट्रपति रूहानी ने कहा कि यहां तक कि ईरान को विश्व स्वास्थ्य संगठन के माध्यम से कोवाक्स कोरोना वैक्सीन की खरीदारी के उद्देश्य से आर्थिक लेन देन में भी बहुत सी कठिनाइयों और बाधाओं का सामना करना पड़ रहा है। उन्होंने कहा कि आज अमेरिकी अधिकारी खुद भी इस बात को मान रहे हैं कि ट्रंप ने गलती की थी और ये कि ईरान के खिलाफ अधिक दबाव की उनकी नीति पूरी तरह नाकाम हो गई। इस्लामी गणतंत्र ईरान के राष्ट्रपति ने ये बात बल देकर कही कि आज दुनिया भी इस बात को स्वीकार कर रही है कि ईरानी जनता के खिलाफ अधिक दबाव डालने की नीति अपने लक्ष्यों को पूरा नहीं कर सकी। इस बीच ईरान के परमाणु ऊर्जा विभाग के प्रवक्ता ने कहा है कि अराक का आधुनिक परमाणु रिएक्टर कोल्ड टेस्ट के लिए तैयार है। एक स्थानीय समाचार पत्र को इंटरव्यू देते हुए ईरान के परमाणु ऊर्जा विभाग के प्रवक्ता बहरूज कमालवंदी का कहना था कि अराक के आधुनिक परमाणु रिएक्टर का कोल्ड टेस्ट बहुत जल्द अंजाम दिया जाएगा। उन्होंने कहा कि ईरान के परमाणु ऊर्जा विभाग ने प्रतिबंधों की समाप्ति के स्ट्रेटेजिक कानून की मंजूरी के तुरंत बाद उस पर अमल आरंभ करने के लिए जरूरी कार्यवाहियों को अंजाम देने का सिलसिला शुरू कर दिया था। बहरूज कमालवंदी ने बताया कि संसद के जरिए स्ट्रेटेजिक एक्शन कानून की मंजूरी के तुरंत बाद ही 20% यूरेनियम संवर्धन करने का काम और अन्य कार्यवाहियां शुरू कर दी गईं और अब तक हम 55 किलोग्राम 20% के ग्रेड तक संवर्धित यूरेनियम तैयार कर चुके हैं। बहरूज कमालवंदी का कहना था कि यूरेनियम संवर्धन की गति में तेजी आई है और हम परमाणु समझौते से पहले के मुकाबले में 30% अधिक क्षमता के साथ 20% के ग्रेड तक संवर्धित यूरेनियम तैयार कर रहे हैं। उन्होंने कहा कि समय ईरान 16,500 यूनिट के हिसाब से 20% यूरेनियम संवर्धन कर रहा है जबकि परमाणु समझौते से पहले ये क्षमता 12,000 यूनिट थी।
और अब चलते हैं इराक, जहां इस्लामी मतों को एक प्लेटफॉर्म पर लाने और उनके बीच एकता को और अधिक मजबूत बनाने के उद्देश्य से इस्लामी मतों को निकट लाने की अंतर्राष्ट्रीय असेंबली के प्रमुख अपने बहुत ही अहम दौरे पर है। इस दौरे के बारे में और अधिक जानकारी दे रहे हैं नजफ स्थित आयतुल्लाह बाकर सदर के मजार से जलाल खालिदी, हमारे साथी मोहम्मद अली कुम्मी की आवाज में।
इस्लामी मतों को निकट लाने के अंतर्राष्ट्रीय असेंबली के प्रमुख की इराक के पवित्र नगर नजफ आगमन पर हमने विशेष कवरेज की। हुज्जतुल इस्लाम हमीद शहरयारी का पहला प्रोग्राम पवित्र नगर नजफ के वरिष्ठ धर्मगुरुओं के साथ इस्लामी क्रांति के सुप्रीम लीडर के प्रतिनिधि कार्यालय में मुलाकात थी। बैठक में बड़ी तादाद में धर्म गुरुओं और बुद्धिजीवियों ने भाग लिया। हमने बैठक में इस्लामी देशों का एक संघ बनाए जाने पर वार्ता की। बैठक 5 मूल बिंदुओं पर आधारित थी जिसके बारे में विस्तार से बातचीत हुई। 5 बिंदुओं पर हुई गहन वार्ता के दौरान सामने आने वाले हर तरह के सवालों का जवाब दिया गया। इस स्ट्रेटेजिक बैठक में शामिल हस्तियों के साथ बहुत ही उपयोगी और निर्णायक बातचीत हुई। اسلامی متوں کو نکٹ لانے والی انتراشٹری اسمبلی کے پرمکھ امام علی کے روضے کے ادھیکاریوں سے ملاقات کے علاوہ علامہ قرشی اور علامہ کاشف الغیتا نامک دو ایتیحاسک لائبریری بھی گئے. ساتھ ہی نجف اشرف میں آیت اللہ بشیر نجفی سے بھی ملاقات کی.
المرجعیہ فی النجف الاشرف.
نجف اشرف میں موجود ورشٹھ دھارمک نیتتو اسلامی متوں کے بیچ ایکتا پیدا کرنے والے سبھی پریاسوں کا سمرتھن کرتا ہے. اس کاریہ کو ایک مہتوپورن قدم مانتا ہے جو مسلمانوں کے بیچ مدبھید پیدا کرنے والی طاقتوں کی سازشوں کا مقابلہ کر سکتا ہے. حجت الاسلام حمید شہریاری اسی طرح ورشٹھ دھرم گروؤں اور شہیدوں کے ساتھ ایک بار پھر وفاداری کے سنکلپ کے لیے ان کی قبروں پر گئے. ساتھ ہی شہید ابو مہدی المہندس اور پوتر استھلوں کی رکشا میں شہید ہونے والے ایرانی یودھاؤں کو بھی شردھانجلی دی. حمید شہریاری عراق کے انیہ ورشٹھ دھرم گروؤں اور بدھ جیویوں کے ساتھ آگے کی بات چیت کے لیے پوتر نگر کربلا سامرہ اور بغداد بھی جائیں گے.
جلال خریدی خبرگزاری صدا و سیما مرکز شہید محمد باقر صدر نجف اشرف.
اسرائیل نے 20 دنوں کے بعد ایک بار پھر سیریا کی ہوائی سیما کا اُلنگھن کیا ہے, لیکن ہمیشہ کی طرح پھر اسے منہ کی کھانی پڑی ہے. اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں دمشق سے آئی آر آئی بی کے سمواددتا حسام ہلالی ہمارے ساتھی قائم رضوی کی آواز میں.
20 دنوں کے بعد ایک بار پھر اسرائیل نے سیریا کی وایو سیما کا اُلنگھن کیا ہے. اس بار دشمن کے یدھک ویمانوں نے لبنان کے دکشن سے گھسپیٹھ کرتے ہوئے دکشن پشچم دمشق کے اپنگری علاقوں کو اپنا نشانہ بنایا. سیریائی سینا کا کہنا ہے کہ اس حملے میں دشمن کی زیادہ تر میسائلوں کو ہوا میں ہی تباہ کر دیا گیا, جبکہ کیول 4 جوان گھائل ہوئے. خبروں کے انوسار دکشنی لبنان اور اویدھ ادھیکرت فلسطین کے الجلیل علاقے میں رہنے والوں نے سیریائی ایئر ڈیفینس میزائلوں کی آوازوں کو سنا ہے. سیریا کی سیما کے باہر ہی دشمن کی میزائلوں اور یدھک ویمانوں کی ٹریکنگ ہو جانا اسرائیل کے لیے مہتوپورن سندیش ہے کہ وہ اویدھ ادھیکرت فلسطین کے آسمان میں بھی سرکشت نہیں ہے. سیریا کی جنتا نے ذرا سا بھی دھیان اسرائیل کے حملوں کی اور نہیں دیا ہے. سیریا پر حملے کر کے یہاں کے لوگوں میں اسرائیل بھے پیدا کرنا چاہتا ہے, لیکن اس کے ان ناکام حملوں سے ہمارے حوصلے اور بلند ہو رہے ہیں. لوگوں کا کہنا ہے کہ ایک دن ہم گولان ہائٹس کو اوش ہی آزاد کروائیں گے. دشمن دوارا لگاتار کیے جانے والے حملوں کے باوجود سیریا کی جنتا اور سرکار دوارا اویدھ ادھیکرت فلسطین اور گولان ہائٹس کو آزاد کرانے کو لیے گئے سنکلپ میں ذرہ برابر بھی بدلاؤ نہیں آیا ہے.
اور اب رخ کرتے ہیں بھارت کا. بھارت میں کورونا کے معاملوں میں دن پرتی دن تیزی آتی جا رہی ہے, وہیں کئی راجیوں نے اس سے نپٹنے کے لیے وبھن پرکار کے قدم اٹھائے ہیں. اس سمبندھ میں اور ادھک جانکاری دے رہے ہیں دلی سے ہمارے سمواددتا شمشاد کاظمی.
بھارت میں کورونا وائرس کی دوسری لہر دن بدن تیور ہوتی جا رہی ہے, اور پچھلے 24 گھنٹوں میں کورونا وائرس کے 1,26,789 نئے معاملے درج کیے گئے ہیں, اور اس دوران اس گھاتک بیماری میں 685 لوگ ہتاہت ہو گئے ہیں. بھارت میں یہ تیسری بار ہے جب کرونا کے پرتی دن نئے معاملے 1,00,000 کو پار کر گئے ہیں. بھارت میں کرونا سنکرمتوں کی کل سنکھیا 1,29,28,584 ہو گئی ہے, اور اس بیماری میں اب تک کل 1,66,862 لوگ زندگی کی بازی ہار گئے ہیں. اس سمے بھارت میں کرونا کے 9,10,319 سکریہ معاملے ہیں. 1,00,000 سے ادھک کرونا روگی ٹھیک بھی ہو چکے ہیں. کرونا کی دوسری لہر کی روک تھام کے لیے بھارت کے انیک راجیوں میں پرتیبندھ کڑے کیے جا رہے ہیں. کہیں پورن لاک ڈاؤن ہے تو کہیں آنشک لاک ڈاؤن اور رات کے کرفیو لگائے گئے ہیں. لوگوں کی بڑھتی ہوئی لاپرواہی کو کرونا کے خطرناک روپ دھارن کرنے کا مکھ کارن بتایا جا رہا ہے.
صرف انسان کی لاپرواہی ہے, اپنے گھر میں نہیں رہ رہے ہیں, خوب گھوم رہے ہیں, پھر رہے ہیں, اور اس کو بہت ایزی وے میں لے رہے ہیں. ماسک بھی نہیں پہن رہے ہیں, بہت ساری جگہ بہت سارے لوگوں کو دیکھا پایا گیا ہے.
راشٹریہ راجدھانی دلی میں بھی کرونا کے نئے معاملے 6,000 کو پار کرنے کے بعد یہاں 30 اپریل تک رات کا کرفیو لگا دیا گیا ہے.
کہ دہلی جیسے شہر میں رات اور دن ایک ہی برابر ہے. رات میں بھی کافی ٹریفک رہتا ہے, ایسی بات نہیں ہے کہ لوگ رات میں باہر نہیں نکلتے, لیکن دن میں اگر کرفیو لگتا ہے تو لوگوں کے جابس کے اوپر, ورکنگ کے اوپر کافی اثر پڑے گا اس چیز کا.
عام لوگ کرونا وائرس کے پھیلاؤ کی روک تھام کے لیے ایک بار پھر لاک ڈاؤن لگائے جانے کے پکش میں نہیں ہیں.
لاک ڈاؤن تو نہیں لگانا چاہیے, لیکن سختی ہونی چاہیے. جس طریقے سے پولیس کی سختی ہے, بہت اچھا کام کر رہی ہے پولیس, اور گورنمنٹ بھی اچھا کام کر رہی ہے, ماسک پہ چلان کاٹ رہے ہیں اور سوشل ڈسٹینسنگ کا بس تھوڑا سا دھیان نہیں ہے.
بھارت میں کرونا ٹیسٹنگ اور ٹیکہ لگانے کی پرکریا بھی جاری ہے, اور پرتی دن لگ بھگ 30 لاکھ کرونا ویکسین کی ڈوز دی جا رہی ہے. پردھان منتری نریندر مودی نے بھی دلی کے ایمز پہنچ کر کرونا ٹیکے کا دوسرا ڈوز لیا اور لوگوں سے ٹیکہ لگانے کی اپیل کی. لیکن دیش کے کئی استھانوں میں کرونا ویکسین کی کمی کا بھی معاملہ سامنے آ رہا ہے, اور پراپت سوچنا کے انوسار ممبئی میں ویکسین کے 26 کیندر بند کر دیے گئے ہیں. شمشاد کاظمی, ریڈیو تہران, دلی.
دوستوں, اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں سماپت ہوتا ہے. یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز. دوستوں, ہماری آج کی سبھا کا انتم کاریکرم ہوگا ٹکاؤ آرتھک وکاس, لیکن اس سے پہلے پرستوت ہے کاریکرم آج کی بات.
آج کی بات, دوستو, کارکرم آج کی بات میں آپ کا سواگت ہے. میں ہوں احمد عباس, میرا سلام سویکار کیجیے. آج ہم چرچا کریں گے بھارت کے کچھ راجیوں میں جاری چناوی پرکریا اور چناؤ آیوگ کی نشپکشتا پر اٹھ رہے سوالوں کی. بھارت میں پشچم بنگال اور اسم سہیت 5 راجیوں میں ودھان سبھا چناؤ ہو رہے ہیں. جس طرح سے ہر چناؤ کے دوران انیک مدے سامنے آتے ہیں, وہ اس چناؤ میں بھی سامنے آ رہے ہیں, لیکن کچھ باتیں ذرا دھیان یوگی ہیں. ایک تو کورونا مہاماری کے دوبارہ پھیلنے کے باوجود ان راجیوں میں گائیڈ لائنز کا پالن نہ کیا جانا, چاہے وہ چناؤ پرچار کے دوران ہو یا پھر متدان کے دوران. مہاراشٹر, کرناٹک اور دلی سہیت کئی راجیوں میں کورونا کا قہر تیز رفتار سے آگے بڑھ رہا ہے. کئی جگہ نائٹ کرفیو اور لاک ڈاؤن جیسے راستے اپنائے جا رہے ہیں. اس دوران چناؤ میں سماجک دوری سے جڑے نردیشوں کا نظر انداز کیا جانا گہری چنتا اتپن کر رہا ہے. ممبئی میں شروع سے ہی حالات کافی خراب رہے, اور وہاں کورونا مہاماری سے جڑی گائیڈ لائنز کو لاگو کروانے کے لیے کڑائی برتی جا رہی ہے. مہاراشٹر سرکار کے منتری اسلم شیخ اس سندرب میں ایک کٹھور بیان دے چکے ہیں, اور دوسرے ادھیکاریوں کے بھی بیان لگاتار آ رہے ہیں.
جو کوئی سرکار کی طرف سے پرمیشن لیتا ہے شادی کرنے کا یا برتھ ڈے کرنے کا, جو بھی ان کے کاریکرم ہوتے ہیں اور جو گائیڈ لائنز ان کو دی گئی, اس کو فالو کرنا ہوگا. پھر چاہے ریلوے اسٹیشن ہو, ماسک لگانے کی باتیں ہو, آپ نے دیکھا ہوگا کہ ماسک جو لوگ نہیں لگا رہے ہیں ان کے اوپر بھی بہت کڑک کاروائی جو ہے ممبئی شہر میں ہو رہی ہے. ممبئی شہر میں اب تک کروڑوں روپیہ جو ہے وہ دنڈ کے نام پہ لیا گیا ہے, اور آنے والے دنوں میں جو لوگ اس کو فالو نہیں کریں گے تو اور کڑک کاروائی بھی ہو سکتی ہے.
جب اس طرح کے حالات ہیں تو اس کے بیچ چناؤ کے دوران گائیڈ لائنز کا نظر انداز کیا جانا بہت سے حلقوں کے لیے چنتا کا وشے ہے. دوسری بات, اسم میں بھارتیہ جنتا پارٹی کے امیدوار کی گاڑی سے ای وی ایم مشین کا برآمد ہونا اور اس پر چناؤ آیوگ کی ڈھیلی آرمبھک پرتیکریا ہے. حالانکہ اس طرح کی گھٹنائیں اس سے پہلے بھی چناؤں میں ہو چکی ہیں. 1 اپریل کو 39 سیٹوں کے لیے ووٹنگ سماپت ہونے کے کچھ ہی گھنٹوں بعد سوشل میڈیا پر ایک ویڈیو سامنے آیا جس میں ایک نجی واہن میں ای وی ایم لے جاتے ہوئے دکھایا گیا. یہ گاڑی پتھر کنڈی میں بھاجپا امیدوار کرشنیندر پال کی پتنی کے نام سے رجسٹرڈ ہے. اس ویڈیو کے سامنے آنے کے بعد لوگوں نے پرشاسن کی بھومیکا پر سوال کھڑے کرنے شروع کر دیے. کانگریس مہا سچیو پرینکا گاندھی واڈرا نے चुनाव आयोग से इस पर तुरंत कार्यवाही करने की मांग की। उन्होंने ट्वीट करके कहा कि हर बार चुनाव में प्राइवेट वाहनों में ईवीएम ले जाते हुए पकड़ने के वीडियो सामने आते रहे हैं और ये वाहन आमतौर पर बीजेपी उम्मीदवारों या उनके सहयोगियों के होते हैं। सच्चाई यह है कि इस तरह की कई घटनाओं की सूचना दी जा रही है, लेकिन उनके बारे में कुछ भी नहीं हो रहा है। इस मामले पर हंगामा मचने के बाद चुनाव आयोग ने स्पष्टीकरण दिया। आयोग ने कहा कि दूसरे चरण के चुनाव के बाद गुरुवार रात रतावरी एससी सीट की पोलिंग पार्टी की गाड़ी सड़क हादसे का शिकार हो गई थी। इस पार्टी में एक पीठासीन अधिकारी और 3 चुनाव कर्मी शामिल थे। एक कांस्टेबल और होमगार्ड की उपस्थिति में वे ईवीएम ले जा रहे थे। रात 9:20 पर पोलिंग पार्टी ने वहां से गुजर रही एक गाड़ी से मदद मांगी और बिना कागजात चेक किए ईवीएम के साथ उस पर सवार हो गए। चुनाव आयोग के जवाब से लोग और ज्यादा अप्रसन्न हो गए, जिसके बाद चुनाव आयोग ने रातावारी सीट के एक पोलिंग स्टेशन पर दोबारा मतदान का आदेश दिया और ईवीएम को इस तरह ले जाने के जिम्मेदार अधिकारियों को निलंबित कर दिया। कांग्रेस के नेता अश्विनी कुमार इस मामले में चुनाव आयोग के अधिकारियों से मिले और उन्होंने बताया कि आयोग ने इस मामले में कार्यवाही शुरू कर दी है।
मुद्दा हमने उठाया है कि इलेक्शन ईवीएम जो इलेक्शन कमीशन की ईवीएम है वो इलेक्शन कमीशन की गाड़ी में ना होकर एक ऐसी कार के अंदर उनको पाया गया, जो प्रियंका जी ने भी ट्वीट किया है, जो बीजेपी के साथ ताल्लुक रखने वाले एक बीजेपी के कार्यकर्ता या उसके कैंडिडेट की गाड़ी थी। तो ये कोई असाधारण बात नहीं है, ये कोई आसमान से ये स्थिति पैदा नहीं हुई। तो हमने कहा कि इसके बारे में जांच कीजिए। हमें ये जानकारी दी गई है कि 4 अफसरों को इलेक्शन कमीशन ने सस्पेंड किया है उसकी प्रिलिमिनरी इंक्वायरी के इस बात की प्रिलिमिनरी इंक्वायरी के बाद, और वो इस मामले में जो गाइडलाइंस है उनको पूरी तरह से एनफोर्स करेंगे, ये हमें कहा गया।
भारतीय जनता पार्टी के गौरव भाटिया का कहना है कि इस मामले में सवाल चुनाव अधिकारी से किया जाना चाहिए, भाजपा से नहीं।
ये एक हैंडबुक है, इस हैंडबुक में रिटर्निंग ऑफिसर के पास पूरी एक नियमावली है। नियमावली मैं बता दूंगा, पहले आप दर्शकों को बताएंगे कि उस नियमावली का क्या उल्लंघन हुआ है। आपका कहना यह है कि गाड़ी बीजेपी के एक लीडर की है, तो ये तो तथ्य है, जब साबित हो जाएगा उसके बाद बात होगी। लेकिन अगर गाड़ी मान लीजिए उनकी है और जो रिटर्निंग ऑफिसर थे उनकी गाड़ी खराब हो गई, अगर उनकी गलती है जो सस्पेंड हो गए, तो आप हमसे सवाल पूछेंगे। और सबसे बड़ी बात है, ये जानती है कांग्रेस पार्टी और टीएमसी ये चुनाव हारने जा रहे हैं और इसीलिए हर बार ठीकरा कहां फोड़ते हैं, ईवीएम पे फोड़ते हैं। जब इलेक्शन कमीशन ऑफ इंडिया ने चुनौती दी थी इनको कि ईवीएम मशीन, उसका जो सीयू होता है कंट्रोल यूनिट, ये सारा और बैलेट यूनिट, ये तीनों के तीनों बेस यूनिट ये सील्ड थे, क्या इसको आप इनकार कर सकते हैं?
मगर कांग्रेस पार्टी के गौरव बल्लभ इस पर बहुत से सवाल उठाते हैं।
इलेक्शन कमीशन की गाड़ी खराब होती है, उसी समय वहां पर बीजेपी के कैंडिडेट की गाड़ी आ जाती है। बाय गॉड, इतने संयोग मैंने मेरी जिंदगी में नहीं देखे, मैंने कोई हिंदी फिल्म में भी इतने संयोग नहीं देखे कि असम में जहां पे 1,000,000 गाड़ियां रजिस्टर्ड है, इलेक्शन कमीशन की खराब होती जब कैंडिडेट की, भाजपा के कैंडिडेट की गाड़ी उसी समय वहां आ जाती है। भाई ये संयोग नहीं है, ये आपके प्रयोग है। मैंने आपसे सवाल पूछा कि जो कैंडिडेट कृष्णेंदु पॉल जो पत्थरकड़ी से चुनाव लड़ रहे हैं उनको आपने बुला के क्या उनका ब्यौरा लिया, कौन से पुलिस थाने में उसको उनको बुला के आपने जांच की, नंबर वन। नंबर दूसरी, दीपू में एक पोलिंग स्टेशन में ईवीएम लग्जरी कार के डिक्की में मिलती है। अरे इलेक्शन कमीशन लग्जरी गाड़ियां से मूवमेंट करवाता है क्या? मेरी जानकारी के अनुसार ऐसा कभी नहीं हुआ, असम सरकार की जानकारी के अनुसार भी ऐसा नहीं हुआ, पर दीपू में लग्जरी गाड़ी के बूट में आपको ईवीएम्स मिलती है, ये मेरा दूसरा प्रश्न है।
कांग्रेस के प्रवक्ता रणदीप सुरजेवाला ने भी इस पूरे मामले पर कई गंभीर सवाल खड़े किए। भारतीय पर्यवेक्षक कहते हैं कि जहां तक कोरोना महामारी की बात है तो चुनावों के दौरान इस संबंध में किसी भी प्रकार की गंभीरता नहीं दिखाई दे रही है, न तो प्रशासन की तरफ से, न राजनीतिक दलों की तरफ से और न ही जनता की तरफ से। आजकल चुनावी रैलियों और मतदान के लिए लाइन में खड़े लोगों की जो तस्वीरें सामने आ रही हैं उन्हें देखकर नहीं लगता कि लोगों में कोरोना का डर है। जब चुनाव आयोग इस प्रकार की स्थिति को लेकर निश्चित है तो फिर कोरोना के नाम पर गाइडलाइंस का क्या अर्थ रह जाता है? लगता है कि राजनीतिक दलों के नेताओं को तो सिर्फ इस बात से मतलब है कि उनकी रैलियों में ज्यादा से ज्यादा भीड़ आए। भारत के प्रधानमंत्री नरेंद्र मोदी पूरी ताकत से चुनाव प्रचार और रैलियों में व्यस्त हैं। ऐसे समय में जब दुनिया के बड़े बड़े देश कोरोना वायरस को फैलने से रोकने में अपनी पूरी ताकत लगाए हुए हैं, भारत विशेषकर चुनावी राज्यों में दृश्य कुछ और ही पेश कर रहा है। इन राज्यों में कोरोना संकट को लेकर गंभीरता पूरी तरह नदारद है, जिसका प्रमाण यहां हो रही चुनावी रैलियों और कार्यक्रमों में देखने को मिल रहा है। अब संक्रमण का बड़ा खतरा सामने आ रहा है, अनेक नेता कोरोना से संक्रमित हुए हैं, जबकि पूरे भारत में कोरोना की दूसरी लहर में हर दिन संक्रमित होने वालों की संख्या 1,00,000 को पार कर चुकी है। अगर लोगों ने खुद को नहीं बचाया तो सभी को समस्या होगी। आम आदमी के लिए चुनाव के दौरान कोरोना से बचाव बड़ी चुनौती बनता जा रहा है। अगर कोई भी नेता कोरोना सुरक्षा के नियमों का उल्लंघन कर प्रचार कर रहा है तो उसे संदिग्ध समझना चाहिए, क्योंकि अधिकतर राजनीतिक दलों व प्रत्याशियों द्वारा भीड़ को व्यवस्थित करने एवं कोरोना सुरक्षा के नियमों के पालन को लेकर कोई काम नहीं किया जा रहा है। यहीं पर एक दूसरी बात भी सामने आती है और वो चुनावों के दौरान संसाधनों का इस्तेमाल है। इन चुनावों के दौरान ये देखा जा रहा है कि बड़ी पार्टियां बड़ी बड़ी रैलियां कर रही हैं जिनमें बड़ी संख्या में लोग शामिल होते हैं, बल्कि अगर रिपोर्टों की बात माने तो दूसरे राज्यों से भी लोगों को गाड़ियों में भर भर कर चुनाव वाले राज्यों में पहुंचाया जा रहा है, जबकि जो छोटे दल हैं उन्हें प्रशासन या तो रैलियों की इजाजत नहीं देता या अगर देता है तो बड़े ही सीमित पैमाने पर रैली की अनुमति देता है, जिससे वे अपनी बातें और अपनी नीतियां सही और प्रभावी तरीके से लोगों तक नहीं पहुंचा पाते। इसे लोकतंत्र में समानता नहीं माना जा सकता, बल्कि ये बड़े और सत्तारूढ़ दलों की ओर से अपनी ताकत का गलत इस्तेमाल है। चुनाव आयोग और प्रशासन को इस बारे में सोचना जरूरी है कि सभी दल, चाहे वे छोटे हों या बड़े, समान तरीके से संसाधनों का इस्तेमाल करके जनता के बीच अपना प्रचार करें। वरिष्ठ पत्रकार उर्मिलेश ने ADR की रिपोर्ट का हवाला देते हुए कुछ महत्वपूर्ण बिंदु उठाए।
यानी शिकायतों का पुलिंदा पहले ही लग गया था, और दोस्तों इलेक्शन कमीशन पर भी शिकायतें हैं राजनीतिक दलों की, और बहुत सारे राजनीतिक दल हैं जो मानकर चल रहे हैं कि इन दिनों चुनाव आयोग जो है निष्पक्ष, पारदर्शी ढंग से और स्वतंत्र ढंग से काम नहीं कर पा रहा है।
पत्रकार उर्मिलेश चुनावों की शैली और प्रक्रिया को लेकर भी सवाल खड़े करते हैं।
आप जानते हैं कि ADR की रिपोर्ट ने बाकायदा बताया था कि कैसे एक ही पार्टी, जो मौजूदा सत्ताधारी पार्टी है देश की, उसी को सारी फंडिंग जा रही है। सारी का मतलब बहुतायत, उसका परसेंटेज भी अलग अलग चुनाव का आंकड़ा आपके सामने ADR ने पेश किया था, और ADR की रिपोर्ट पूरे देश के अखबारों में छपी थी, किसी ने उसको चैलेंज नहीं किया था।
बहरहाल चुनाव और मतदान की निष्पक्षता पर किसी तरह का संदेह नहीं होना चाहिए, लेकिन EVM के साथ हो रही दुर्घटनाएं न सिर्फ चुनावों की निष्पक्षता को संदिग्ध बना रही हैं, बल्कि निर्वाचन आयोग की छवि भी खराब हो रही है। चुनावी राज्यों में लोगों को खुद कोरोना वायरस से बचाव की कोशिश करनी चाहिए, वरना चुनाव खत्म होने के बाद नेता उन्हें पलट कर देखेंगे भी नहीं और लोग कोरोना से मुकाबला करते ही रह जाएंगे। दोस्तों, इसी के साथ कार्यक्रम आज की बात का समय यहीं पर समाप्त होता है। یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ ٹکاؤ آرتھک وکاس۔
دوستو، کاریکرم ٹکاؤ آرتھک وکاس کے کرنے کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے۔
دوستو، پچھلے کاریکرم میں ہم نے عراق اور افغانستان جیسے دو دیشوں کے ساتھ ایران کے آرتھک سمبندھوں پر سنکھپت نظر ڈالی تھی اور آج ہم ایران اور پاکستان کے بیچ آرتھک سمبندھوں پر چرچا کریں گے۔ پراچین کال سے لے کر اب تک ایران اور پاکستان کے بیچ وبھن چھیتروں میں اچھے اور مائتریپورن سمبندھ رہے ہیں، جبکہ دونوں دیشوں کے بیچ سنیکت سیما 900 کلومیٹر سے ادھک لمبی ہے اور دوستی کی سیما کے نام سے پرسدھ ہے۔ ایران اور پاکستان کے بیچ دوپکشی آرتھک سمبندھوں کی وشیشتا، ان کا پڑوسی ہونا، سنیکت ایتیہاسک، سانسکرتک، ساماجک اور دھارمک سمانتاؤں سے سمپن ہونا ہے۔ اس کے ساتھ ہی دونوں دیشوں کے بیچ انیک پراکرتک سمبھاونائیں اور مولیوان شمبل بھی پائے جاتے ہیں، جو ایران اور پاکستان کے آرتھک سمبندھوں کو وسترت کرنے کی اچھی بھومکا بن سکتے ہیں۔
ایران اور پاکستان کے بیچ دھارمک، ساماجک اور سانسکرتک سمانتائیں اتنی زیادہ ہیں کہ لگ بھگ دونوں دیشوں کے نواسی سمان چیزیں پریوگ کرتے ہیں۔ پاکستان کے پڑوس میں استھت ہونے کی وجہ سے سامانوں کو لے آنے، لے جانے اور ایک دوسرے کے دیش تک پہنچانے کا خرچہ بھی بہت کم آتا ہے۔ ایران اور پاکستان کے بیچ پائی جانے والی آرتھک کمتائیں و سمبھاونائیں اتنی زیادہ ہیں جس کی وجہ سے دونوں دیش نہ کیول اے کہ ویاپارک پرتسپردھی بنے بلکہ اپنے آرتھک سمبندھوں کے لیے ایک دوسرے کے پورک سدھ ہو رہے ہیں۔ دونوں ہی دیشوں کے پاس ایسے ایسے اتپاد ہیں جو دوسرے دیشوں کے لیے آوشک ہوتے ہیں اور ان کی آپورتی بھی انہی دوارا کی جاتی ہے۔
انتیم آنکڑوں کے آدھار پر ایران اور پاکستان کے بیچ دوپکشی ویاپارک لین دین وارشک 1.5 ارب ڈالر ہوتا ہے۔ ایران ارجا، تیل، گیس، پیٹرو کیمیکل، کھادیہ پدارتھ، کرشی اتپادوں، دواؤں اور بنائی کی چیزوں جیسے چھیتروں میں پاکستان کے ساتھ آرتھک اور ویاپارک سمبندھوں کو بڑھا سکتا ہے۔ پی اے آئر نامک ایران اور پاکستان کی پونجی نویش کمپنی سنیکت پریوجناؤں میں پونجی نویش کی اچھی کھمتا رکھتی ہے۔
تہران کے وانجیہ کچھ میں بھی ویاپارک، آرتھک، تکنیکی اور ادیوگ کے کھیتر میں سکریہ 18,000 سے ادھک سدسیہ ہیں، جو اپنے پاکستانی سمکشوں کے ساتھ اپنے اپنے وشیوں میں وارتا کرنے کو تیار ہیں اور ویاپارک سمبندھوں کے وستار، وشیش کر پونجی نویش اور وبھن کھیتروں میں سنیکت پریوجناؤں میں سہیوگ کے لیے تیار ہیں۔
پاکستان کی آبادی لگ بھگ 20 کروڑ ہے اور اس پرکار یہ دیش دنیا کی چھٹی سب سے بڑی آبادی والا دیش ہے۔ یہ دیش آیات کا ایک بہت اچھا بازار ہے، جو اپنی آوشکتا کی آدھی سے زیادہ چیزوں کو آیات کرتا ہے۔ پاکستان ایران سے مشینوں دوارا بنے قالین، انیک پرکار کی ٹائلوں سے لے کر کرشی اتپادوں اور مٹھائیوں تک کا آیات کرتا ہے۔
ایران اپنے زیادہ تر ویاپارک سہیوگیوں کو پیٹرو کیمیکل نریات کرتا ہے اور پاکستان اس معاملے میں الگ بھی نہیں ہے۔ आंकड़ों के क्षेत्र में सक्रिय स्टैटिस्टा सेंटर है, जिससे पहली बार वर्ष 2016-17 में पहली बार दृष्टिगत बाजारों में अपने वांछित उत्पादों के आधार पर देशों की दर्जाबंदी की। इस सेंटर ने घोषणा की है कि पाकिस्तान उन देशों में से एक है जहां के आंकड़े देखने से पता चलता है कि इस देश में सबसे अधिक ईरानी वस्तुओं को पसंद किया जाता है।
वॉशिंगटन पोस्ट जैसे कुछ पश्चिमी मीडिया का कहना है कि पाकिस्तानी जनता दुनिया के देशों में सबसे अधिक ईरान निर्मित चीजों को पसंद करती है। इस रुचि और पसंद ने पाकिस्तान के बाजार में ईरानी वस्तुओं के महत्व को और बढ़ा दिया है और पाकिस्तानी जनता बहुत ही शौक से ईरानी वस्तुओं की खरीदारी करती है।
अब सवाल ये पैदा होता है कि पाकिस्तान में ईरानी वस्तुओं के इतना चाहने वाले हैं, इसका कारण क्या है? तो इसके जवाब में कहना चाहिए कि ईरानी वस्तुओं की उच्च गुणवत्ता, सुरक्षित अच्छे डिजाइन, उचित कीमत, आधुनिक तकनीकों के प्रयोग, मजबूत और ज्यादा टिकाऊ तथा जगह के अनुसार होती है। इसीलिए पाकिस्तानी जनता ईरानी उत्पादों और वस्तुओं को पसंद करती है।
ईरानी कम्बलों को पाकिस्तान आयात करने वाले हुसैन लशारी का कहना है कि ईरानी वस्तुओं के बारे में ये कहना चाहिए कि उसकी गुणवत्ता बहुत अच्छी है और पाकिस्तान में उसकी मांग दिन प्रतिदिन बढ़ती जा रही है। टाइलें, सीमेंट, कालीन, केसर, सेब जैसे बहुत से ईरानी उत्पाद पाकिस्तानियों के बीच बहुत अधिक पसंद किए जाते हैं। पाकिस्तान के लिए ईरान से निर्यात की जाने वाली वस्तुएं मशीन से बुने कालीन, फर्श, लिक्विड व धोने वाले पदार्थ, टाइल्स, फल, मौसमी फल, सेब, सूखे मेवे, पिस्ते, खजूर, जैम, सीमेंट, चॉकलेट, प्लास्टिक की बनी वस्तुएं, चमड़ा, डामर या तारकोल इत्यादि की ओर संकेत किया जा सकता है।
कराची में निर्माता और मैन्युफैक्चर संस्था के प्रमुख आरिफ यूसुफ जीवा ने ये बयान करते हुए कि ईरानी टाइल्स अंतर्राष्ट्रीय मानकों के अनुरूप होती हैं और पाकिस्तानी जनता के बीच बहुत पसंद की जाती हैं। पाकिस्तान के बाजारों में ईरानी कारखानों में बनी टाइल्स को बहुत अधिक पसंद किया जाता है और उनका विशेष स्थान है।
पाकिस्तानी व्यापारी इस बात को प्राथमिकता देते हैं कि यूरोपीय देशों से वस्तुओं को खरीदने के बजाय वे पड़ोसी देश ईरान से ही वस्तुओं का प्रबंध कर लें। यूसुफ जीवा इस बात की ओर संकेत करते हुए कि ईरानी संस्कृति और सभ्यता से पाकिस्तानी जनता को बहुत लगाव है कहा, दोनों देशों के बीच इस प्रकार की समृद्ध समानता की वजह पाकिस्तानी बाजारों में ईरान की अच्छी क्वालिटी वाली वस्तुओं की बिक्री का कारण है और पाकिस्तानी व्यापारी वित्तीय समस्याओं और बैंकिंग झमेलों को दूर करने के लिए इस क्षमता से भरपूर ढंग से लाभ उठाते हैं।
पाकिस्तान के बाजार ईरानी बाजारों के पूरक हैं, अर्थात इस बात के अलावा कि देश से बहुत सी वस्तुओं का निर्यात होता है। इसके मुकाबले में कुछ वस्तुओं, विशेषकर कुछ कृषि उत्पाद पाकिस्तान से आयात करना पड़ता है। कहा जाता है कि पाकिस्तान की अर्थव्यवस्था अधिकतर कृषि उत्पादों और खनिज पदार्थ पर निर्भर है। इसी मध्य पाकिस्तान उन देशों में है जो ईरान के मांस और चावल की आवश्यकताओं को पूरा करता है। पड़ोसी देशों की अर्थव्यवस्था में निखार ईरान के लिए बहुत अच्छा अवसर है। ईरान के विरुद्ध अमेरिका के एकपक्षीय प्रतिबंधों और अधिक से अधिक दबाव की नीति की वजह से ये देश सामान्य लेन देन के साथ ईरान की सर्विस और वस्तुओं के निर्यात के रणनीतिक बाजार में जगह बना सकते हैं।
इसलिए चूंकि पाकिस्तान की सीमा ईरान से मिलती है और उसके कुछ आर्थिक क्षेत्र भी हैं, इसलिए वो ईरान के लिए वस्तुओं के निर्यात और ईरानी वस्तुओं को दूसरे देशों तक पहुंचाने का केंद्र और अड्डा बन सकता है। व्यापारिक प्रतिनिधि मंडलों का आना जाना, दोनों देशों के बीच विशेष प्रदर्शनियों का आयोजन, संयुक्त उत्पादों के क्षेत्र में पूंजी निवेश और सहयोग तथा सीमावर्ती बाजारों का विस्तार ईरान और भारत के बीच व्यापारिक लेन देन में वृद्धि के उपाय बन सकते हैं। ईरान और पाकिस्तान के बीच 900 किलोमीटर से अधिक की संयुक्त जमीनी सीमा है और दोनों ही क्षेत्र में विशेष भौगोलिक स्थिति से संपन्न हैं। ईरान और पाकिस्तान के बीच मात्र 140 किलोमीटर की दूरी पर दो महत्वपूर्ण बंदरगाहें चाबहार बंदरगाह और गवादर होने की वजह से ये दोनों देश विशेष भौगोलिक स्थिति से संपन्न हो गए हैं।
ईरान की चाबहार बंदरगाह और पाकिस्तान की गवादर बंदरगाह दो आर्थिक प्रतिस्पर्धी भारत और चीन के पूंजी निवेश के साथ ही केंद्रीय एशिया और यूरोप के देशों में व्यापारिक वस्तुओं को पहुंचाने में महत्वपूर्ण भूमिका अदा कर सकता है। पाकिस्तान के विदेश मंत्रालय के पूर्व प्रवक्ता मोहम्मद फैसल ने वर्ष 2008 में इस बात की ओर संकेत करते हुए कि ईरान की चाबहार बंदरगाह के पहले फेज के उद्घाटन समारोह में पाकिस्तान के समुद्री मामलों के मंत्री भी शामिल हुए। बल दिया कि चाबहार और गवादर बंदरगाह वास्तव में दो बहनें हैं जो व्यापारिक लेन देन और परिवहन में एक दूसरे की पूरक होंगी।
ईरान और पाकिस्तान के बीच गैस स्थानांतरण के क्षेत्र में भी सहयोग दोनों देशों के आर्थिक और व्यापारिक संबंधों को विस्तृत कर सकता है। ईरान बिजली उत्पादन करता एक शक्तिशाली देश के रूप में पाकिस्तान की आवश्यकता की बिजली और बिजली से संबंधित तकनीकी और अन्य सेवाएं पाकिस्तान के साथ साझा कर सकता है। शांति गैस पाइपलाइन ईरान और पाकिस्तान के बीच एक रणनीतिक परियोजना है जो लंबी होने के बावजूद अभी भी एक विशेष महत्व रखती है। ईरान ने इस परियोजना के लिए $2 अरब से अधिक धन खर्च किया है और उसने अपने भाग की पाइपलाइन का अधिकतर हिस्सा बिछाकर अपनी जिम्मेदारी पूरी कर ली है। कहा जा रहा है कि ईरान में केवल 180 किलोमीटर पाइपलाइन का ही बिछाना बाकी है और यदि पाकिस्तानी पक्ष की ओर से सकारात्मक कदम उठा लिए गए तो ये योजना बहुत तेजी से पूरा होगी और पाकिस्तान में लोड शेडिंग और अन्य समस्याएं भी दूर हो जाएंगी। दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दें, खुदा हाफिज।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप साप्ताहिक कार्यक्रम टिकाऊ आर्थिक विकास सुन रहे थे। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको पसंद आया होगा। हमारा ये प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे थे। श्रोताओ, कार्यक्रमों के बारे में अपने विचारों व प्रतिक्रियाओं से हमें अवश्य अवगत करवाइएगा। पत्र व्यवहार के लिए हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir, जबकि हमारी वेबसाइट का पता है parstoday.com/hi, जबकि टेलीफोन नंबर है 00989035065492। इसी के साथ हसन अब्बास और साथियों को अनुमति दीजिए। खुदा हाफिज।
Oh,